سے پاک کرنا، اور جو صفات رذیلہ اور خبیصہ ہیں ان کو نفس سے دور کرنا، اس کے بلکہ بیج کو بھی نکال دینا اپنے اندر سے باہر، اور پھر اس کی جگہ تحلیہ یعنی صفات حسنہ کے بیجوں کو اپنے نفس میں ڈالنا اور بونا اور اگانا، اور پھر اگر انسان ان مراحل تک کامیابی سے گزر جائے اور ان کو طے کر لے، تو پھر اس کے لیے جو چیز میسر ہو جاتی ہے وہ یہ ہو جاتی ہے کہ پھر صرف اچھی صفات اپنے نفس میں پیدا کرنے والی بات نہیں ہوتی، بلکہ انسان اس قابل ہو جاتا ہے کہ صفات خدا اس کے نفس میں تجلی کریں۔ تو یہ مراحل ہیں تزکیہ نفس کے، اور اس میں ہم بات کر رہے تھے تحلیہ کے حوالے سے، یعنی جو سیکنڈ میجر سٹیج ہے کہ اپنے نفس میں پاک و پاکیزہ صفات کیوں کر پیدا کی جا سکیں، اس میں ہم نے کافی گفتگو آگے بڑھا لیے، اور جہاں تک میں سمجھتا ہوں کہ جتنا ابھی ہم جس مقام پر ہیں اس میں شاید ہمیں دو اور صفات پر بات کریں تو ہماری گفتگو تقریباً انشاءاللہ مکمل ہو جائے گی۔ تو ہم جس جگہ پہ تھے وہ تھی صفت علم، یعنی اپنے نفس میں کون سی صفت پیدا کرنا ہے، صفت علم۔ اچھا، یہ جملے جو ہیں یہ پہلی مرتبہ جب کہے جائیں تو بہت عجیب سے لگتے ہیں، یعنی جیسے کہ جب ہم نے بات کی کہ مثال کے طور پر تقویٰ ایک عمل نہیں ہے، صفت ہے، تو یہ بہت سارے اذہان کے لیے یا بہت سارے سننے والوں کے لیے یہ ایک عجیب سی بات ہوگی، لیکن میں امید کرتا ہوں کہ الحمدللہ اتنی گفتگو کو آگے بڑھاتے بڑھاتے آپ اس بات کو اچھے طریقے سے سمجھ گئے ہوں گے کہ عمل حقیقتاً وہ ہوتا ہے، یعنی عمل صرف ہمارے اعضاء جوارے یا باڈیلی آرگنز کی حرکت کا نام نہیں ہے، بلکہ عمل جو ہے وہ در حقیقت جو عمل ہمارے نام اعمال میں کارآمد ہوتا ہے یا مفید ثابت ہوتا ہے، وہ عمل ہے جو ہماری کسی صفت یا ملکے کی بنیاد پر اوریجنیٹ ہو یا جنم لے یا پیدا ہو۔ اور جو زندگی کا ایک بہت بڑا آئرونک فیکٹ ہے، یعنی کہ یہ ایک ایسی حقیقت ہے کہ جس سے اسکیپ کرنا، فرار کرنا ہم میں سے کسی کے لیے ممکن نہیں ہے، کہ اگر ہم اپنی زندگی کا جائزہ لیں تو تقریباً زیادہ تر مواقع پر ہم جھوٹے ہوتے ہیں، لائرز ہوتے ہیں۔ یعنی کیا کہنے کا مطلب یہ ہے کہ ہم جو بھی اپنی زندگی میں اگر 24 گھنٹوں کا ہم حساب لگائیں کہ ہمارے جو ایکشنز ہیں، ہمارے اعمال ہیں، ان میں سے کتنے اعمال ایسے ہوتے ہیں کہ جنہیں جو ہماری اصل صفات سے، ہماری ٹرو انٹینشن سے برآمد ہو رہے ہوتے ہیں، اور زیادہ تر اعمال وہ ہوتے ہیں کہ جو ہم اپنے اوپر انفورس کرتے ہیں۔ یعنی مثال کے طور پر کہ ایک شخص ہے کہ جو بدخلق ہے، جو بد زبان ہے، فحش گو ہے، لیکن جب وہ جاب پہ جاتا ہے 9 to 5 تو اسے اچھی طریقے سے پتا ہے کہ یہ میری کوالٹی ہے، بدگوئی، بد زبانی، بد کلامی، لیکن اگر میں اپنی اس صفت کا اظہار اپنے جاب آورز میں کروں گا تو میری جاب خطرے میں پڑ جائے گی۔ تو وہ اس دوران میں ان 8-10 گھنٹوں میں وہ بڑا ہی پولائٹ اور بڑا اچھا اور بڑا ملائم گفتگو کرنے والا، اچھی گفتگو کرنے والا انسان دکھائی دے رہا ہوتا ہے، اور ایسی بہت ساری بات ہے کہ اسی طریقے سے کہ ہم بہت سارے افراد سے دل میں محبت نہیں رکھتے، اوپر سے محبت کا اظہار کر رہے ہوتے ہیں، کسی کے لیے ہمارے دل میں مطلب بعض اوقات عداوت کے نعوذ باللہ جذبات ہوتے ہیں لیکن محبت دکھا رہے ہوتے ہیں۔ تو یہ تمام کے تمام اعمال جو ہیں وہ ہمارے نام عمل میں کارآمد نہیں، کہ اس کو یا ہم ریاکاری کے زمرے میں ڈال سکتے ہیں یا منافقت کے کھاتے میں وہ سب آئیں گے۔ تو حقیقتاً جو عمل ہے جو ہمارے کام آتا ہے وہ کون سا عمل ہے؟ جو ہماری صفات سے برآمد ہوتا ہے، جو ہماری ملکات میں سے نکلتا ہے. تو اسی وجہ سے جس بات پر سب سے زیادہ زور دیا گیا ہے وہ یہی ہے کہ ہم اپنے نفس کے حوالے سے، اپنی ذات کے حوالے سے، اپنی صفات کو، یعنی اچھی صفات کو کریٹ کرنے پہ، ان کو پیدا کرنے میں، ان کو مستحکم اور ثابت کرنے پر محنت کریں، تاکہ اگر ہم کسی سے اچھے لہجے میں بات کریں تو وہ واقعاً میرے اندر ایک خوش اخلاقی والی صفت ہو جس میں سے میرے وہ اچھے کلمات برآمد ہو رہے ہیں. یا ایون اگر میں کسی سے ناراضگی کا بھی اظہار کروں تو وہ بھی ایک اچھی صفت ہو، کیونکہ مومن کی جو ون آف دا پرائم کوالٹیز ہیں وہ کیا ہے؟ الحب فی اللہ والبغض فی اللہ، کہ مومن کی محبت اور اس کی ناراضگی یا اس کا بغض اللہ کے لیے ہوتا ہے، اللہ کی خاطر ہوتا ہے. ٹھیک ہے، تو یہ وہ بیک گراؤنڈ ہے کہ جس میں ہم تزکیہ نفس کی بات کر رہے ہیں، کہ یہ اصل فاؤنڈیشن ہے. کہ اگر یہ والی بات، اس کی امپورٹنس ہماری نظروں کے سامنے اجاگر نہیں ہے، تو پھر یہ ساری کی ساری گفتگو بہت زیادہ میننگ فل نہیں ہوتی. تو ہم نے جن صفات کو باہر نکالنا ہے ان پہ تفصیل سے بات کر لی، اور جن صفات کو اپنے اندر پیدا کرنا ہے اس میں بھی ہم کافی مراحل طے کر چکے. تو ہم بات کر رہے تھے علم پر اور صفت علم پر. صفت علم کا کیا مطلب ہے؟ کہ جس انسان میں علم کی صفت پائی جاتی ہے اس کے اندر یہ صلاحیت ہوتی ہے کہ حقائق اس کی نظروں کے سامنے روشن ہوتے ہیں، وہ اپنی لائف میں کنفیوژنس کا، کنٹرڈکشنس کا، شبہات کا، ابہامات کا شکار نہیں ہوتا، اس کو راہ، اپنی زندگی کی راہ اور رستہ صاف ستھرا نظر آ رہا ہوتا ہے. یہ عالم کی کوالٹیز ہیں. یعنی عالم جو انسان ہوتا ہے وہ اپنے اندر صفت علم، اپنے اندر یہ مزید بہت ساری صفات کو جنریٹ کرتی ہے. اور جو لوگ عالم نہیں ہوتے، اور ہم اس پہ بہت تفصیل سے بات کر چکے ہیں کہ علم کے ساتھ جو چیز جڑی ہوئی ہے وہ عقل ہے، پھر حکمت ہے، کہ جہاں پر علم نہیں ہوتا وہاں پر آپ دیکھیں کہ یعنی کہ اس کی جگہ obviously جہالت لے گی، اور جہالت کے نتیجے میں جو چیز سب سے پہلے سامنے آتی ہے وہ انانیت ہوتی ہے، منمانی ہوتی ہے، اندھی تقلید ہوتی ہے، اجداد پرستی ہوتی ہے، اینڈ سو آن. اس سے فرق نہیں پڑتا کہ اس علم معاشرے میں رہنے والے لوگ پڑھے لکھے ہیں یا نہیں ہیں، ڈگری یافتہ ہیں یا نہیں. یہ نہیں، جہالت اور علم کا تعین اس سے نہیں ہوتا ہے. اسی لیے میں اس بات کا آپ کے سامنے ذکر کر رہا ہوں کہ صفت علم. اچھا، صفت علم کے حوالے سے جب ہم علم کی بات کرتے ہیں تو وہ ایک الگ بحث ہے جو ہم نے کی تھی پرپز آف کریشن کے حوالے سے بہت تفصیل سے، ابھی اس کو تھوڑا سا سائڈ میں رکھتے ہوئے، کیونکہ وہ جو ہے وہ زیادہ ڈیپر لیولز پر بات ہے اور ایک تھوڑے سے دوسرے کانٹیکسٹ میں بات تھی. لیکن جیسا کہ ہم چہل حدیث میں امام خمینی رحمت اللہ علیہ کے جو دو حدیثیں ہیں 23 اینڈ 24، کہ جو حدیث نمبر 24 میں آپ نے، اب تو یہ آپ لوگوں کو یاد ہو جانا چاہیے اچھے طریقے سے، کہ جس میں رسول خدا کے سامنے جو لوگ مسجد نبوی میں تھے، اور ایک وہ شخص تھا کہ جو جس کے گرد جمگھٹا لگا کے بیٹھے تھے، رسول کو دیکھ کر آپ کے پاس آئے، آپ نے پوچھا یہ کون ہے؟ تو لوگوں نے کہا یہ علامہ ہے. تو آپ نے پوچھا کہ علامہ کیا ہوتا ہے؟ وما العلامہ، یعنی اس کا مطلب یہ، آپ کے اس جملے کا مطلب یہ ہے، امپلیکیشن یہ ہے کہ تم لوگوں کو علامہ کا مطلب ہی نہیں پتا کہ علم میں دقیق اور گہرا انسان کہتے کس کو ہیں. تو انہوں نے جواب دیا کہ یہ وہ شخص ہے کہ جو انصاب و اشراف عرب، یعنی ہمارے قبیلوں کے پوری پیڈگری اور ان کے حسب و نصب اور ان کی ساری باتوں کی، ان کے کارناموں کی تفصیل اس کو زبانی یاد ہے. تو آپ نے فرمایا کہ یہ وہ چیز ہے جس کو تم علم کہہ رہے ہو، کہ جس کا جاننا فائدہ مند نہیں ہے، جس کا نہ جاننا نقصان نہیں پہنچاتا. تو لوگوں نے پوچھا کہ پھر علم کیا ہے؟ آپ نے فرمایا تین چیزیں ہیں، انما العلم ثلاثۃ، آیۃ محکمۃ، او فریضۃ عادلۃ، او سنۃ قائمۃ، اور جو اس کے علاوہ ہے وہ فضل ہے. کیونکہ بہت سارے مقامات ایسے ہیں کہ جیسے مثال کے طور پر آپ کہیں کہ انجینئرنگ ہے، میڈیسن ہے، لاء ہے، بہت ساری مختلف چیزیں، کیا وہ علم نہیں ہے؟ علم ہے. لیکن میں نے ایک دفعہ، مجھے یاد پڑتا ہے کہ آپ لوگوں کی خدمت میں یہ بات عرض کی تھی کہ جو کچھ بھی آپ کی نالج ہے کہ جس کو آپ یوز کرتے ہیں اپنے دنیاوی معاملات اور مسائل کو حل کرنے کے لیے، وہ مفید ضرور ہو سکتی ہیں، لیکن وہ حقیقتاً علم کے دائرے میں نہیں آتی، بلکہ وہ ہنر یا اسکل ہے. اور ہنر اور اسکل جو ہے وہ بذات خود علم حقیقی کا مرہون منت ہوتا ہے. یعنی اگر ایک شخص انجینئر ہے، ایک شخص ڈاکٹر ہے یا لائر ہے یا کوئی کسی اور چیز کا بہت زیادہ ماہر ہے، obviously ہم کہتے ہیں کہ جی اس کو بہت زیادہ نالج گین کرنی پڑتی ہے تبھی وہ اس اسکل کے لیول پر آتا ہے، لیکن وہ نالج اس کے لیے آخرت کی فلاح کی گارنٹی نہیں بنتی ہے. بلکہ جب تک یہ تین چیزیں، یعنی آیت محکمات، فریضہ عادلہ اور سنت قائمہ، اور یہ بھی آپ کے ذہن میں ہوگا، میں صرف تھوڑا سا ریکنیکٹ کرنے کے لیے دہرا رہا ہوں کہ آیت محکمات کیا ہیں، یعنی خدا اور اس کی نشانیوں اور اسماء کا علم، جو کہ دقیق ترین، عمیق ترین اور افضل ترین علم ہے، علم توحید. آیات محکمات اور علم توحید کے ذیل میں، سائے میں آخرت اور ولایت. ٹھیک ہے، اس پر بھی ہم تفصیل سے بات کریں. یہ آیات محکمات ہیں، یعنی یہ وہ حقائق ہیں کہ جو سب کچھ ہٹ جائے گا، یہ کائنات متزلزل ہو جائے گی، لیکن یہ حقائق اپنی جگہ پر باقی رہیں گے، یہ محکم ترین حقیقتیں. دوسرا، فریضہ عادلہ یعنی اخلاق حسنہ. اخلاق حسنہ جیسے ہم ابھی بات کر رہے ہیں، یا قرآن کریم میں میں کئی دفعہ آپ لوگوں کی نشاندہی کرا چکا ہوں کہ قرآن نے باقاعدہ اخلاق کی فہرست مرتب کر کے ہم کو دی ہے. اخلاق حسنہ فریضہ عادلہ ہیں. سنت قائمہ یعنی اپنے جسمانی یا زندگی کے امور کے حوالے سے آپ کے لیے کیا حلال ہے، کیا حرام ہے، کیا جائز ہے، کیا ناجائز ہے، یہ چیزیں سنت قائمہ ہیں. جب تک آپ کسی بھی اسکل لیول پر ہوں، اسکل کے کسی بھی معیار پر ہوں، لیکن جس کو رسول خدا فرما رہے ہیں کہ یہ تین علم ہیں، تین حقیقتاً علوم کے شعبے ہیں، اگر ان میں سے کچھ نصیب نہیں ہے تو وہ اسکل آپ کو آپ کی حقیقی زندگی میں کوئی خاص فائدہ نہیں پہنچا سکے گی. اگرچہ کہ میں یہ نہیں کہہ رہا کہ ٹوٹلی یوزلیس ہوگی، لیکن کوئی خاص فائدہ نہیں پہنچا سکے گی. اور اگر خدا نہ خواستہ شیطنت غالب آ گئی، جیسا کہ بہت سارے لوگ ہیں کہ جن کے بارے میں سورہ جاثیہ کی آیت ہے قرآن کریم کی کہ اضلہ اللہ علی علم، کہ جو لوگ اپنی ہوا و ہوس اور خواہشات کی پیروی پر چل پڑتے ہیں تو انہیں خدا ان کے علم کی بنیاد پر ہی گمراہ کر دیتا ہے. یعنی گمراہ کرنے کا مطلب ہے کہ پھر خدا ان کا ہاتھ چھوڑ دیتا ہے اور ان کا علم ہی ان کی گمراہی کا وسیلہ اور سبب بن جاتا ہے. تو یہ تمام خطرات موجود ہیں. تو اس لیے اس بات کو ہمیں بہت کلیئرلی ڈیفرنشیٹ کر کے سمجھنا ہے اور مد نظر رکھنا ہے کہ اسکل کو، ہنر کو علم نہ سمجھ بیٹھے. ٹھیک ہے، علم جو ہے حقیقتاً، جو رسول خدا نے فرمایا کہ بے شک علم تین ہے، جو حدیث نمبر 24 اس کتاب چہل حدیث کے اندر اس پر ڈسکس ہوا ہے، ہم بات کر چکے ہیں، میں صرف اس کو ریمائنڈ کرا رہا ہوں کہ آیات محکمات، فریضہ عادلہ، سنت قائمہ. تو ان تین چیزوں سے کوئی شخص بے نیاز نہیں ہو سکتا، چاہے دنیا کا بہترین ڈاکٹر ہو، فاضل ترین انجینئر ہو یا ایک دیہاتی ہو، ان تین علوم کے شعبوں سے وہ بے نیاز نہیں ہو سکتا. یہ جاننا ہے. اور منیمم لیول، جیسے مثال کے طور پر آیات محکمات کا منیمم لیول کیا ہے؟ کہ جس قسم کے واقعات ہم سنتے ہیں کہ جیسے خواجہ طوسی کا ہے میرا خیال ہے واقعہ، کہ جو اس بات پر زور دیتے تھے کہ توحید، اور ہمارے علماء نے الحمدللہ اس بات پہ بہت زیادہ، یعنی یہ بالکل کلیئر ہے یہ بات کہ عقائد میں اور علوم کی راہ میں تقلید نہیں ہے، یہ بات آپ سب کو پتہ ہے کہ تقلید اگر ہے، ایک تو پہلی بات یہ ہے کہ تقلید وہ نہیں ہے، مطلب ڈیزائریبل نہیں ہے. ڈیزائریبل کا مطلب کیا ہے؟ کہ ہر شخص کو مجتہد ہونا چاہیے، ہر شخص کو اصولاً اس قابل ہونا چاہیے، اتنا علم قرآن و سنت کا ہونا چاہیے کہ وہ مسائل دینی کو اس میں سے اخذ کر سکے. لیکن اگر بوجوہ مختلف وجوہات کی بنا پر یہ چیز پاسبل نہیں ہوتی تو اجازت ہے تقلید کی. لیکن فقط تقلید کی اجازت جو ہے وہ ان احکامات شریعہ میں ہے، تقلید زندگی میں نہیں ہے، تقلید سوچ اور فکر میں نہیں ہے، تقلید عقیدے میں نہیں ہے. تو ہمارے علماء نے اس بات کو بڑی وضاحت کے ساتھ بیان فرمایا. تو خواجہ طوسی نے جب یہ کتاب بھی لکھی اور اس پر، تو وہ شاید لوگوں سے پوچھتے بھی تھے، تو انہوں نے جیسا کہ ایک بوڑھی عورت تھی، اب مجھے اگر میں مبالغہ کر رہا ہوں کہ ہمارے بزرگ علماء میں سے ایک عالم کا واقعہ، کہ جب انہوں نے دیکھا باہر نکلے ایک بوڑھی عورت ہے جو بیٹھی ہوئی چرخا کات رہی تھی، چلا رہی تھی، کہ جس سے وہ دھاگا بنتے ہیں، کپڑا دھاگا بن کے کپڑا بناتے ہیں، تو اس سے پوچھا کہ تمہارے پاس کیا دلیل ہے؟ خدا کو مانتی ہے؟ اس نے کہا مانتی ہوں. تمہارے پاس کیا دلیل ہے؟ تو اس نے کہا میرے پاس دلیل یہ ہے کہ یہ جو چرخا ہے جس کا پہیہ ہے، جب میں اس کو گھماتی ہوں تو یہ چلتا ہے اور کام کرتا ہے، فنکشن کرتا ہے، اور جب میرا ہاتھ اس کو حرکت دینا بند کر دیتا ہے تو یہ کام کرنا بھی بند کر دیتا ہے. تو یہ اتنی بڑی کائنات اور زندگی جو مجھے سمجھ میں نظر آ رہی ہے، جس میں اتنی ساری چیزیں موجود ہیں اور سب فنکشن کر رہی ہیں، یعنی یہ تو بات ہر انسان کو سمجھ میں آ سکتی ہے نا کہ سورج نکل رہا ہے مشرق سے، پھر مغرب میں غروب ہو رہا ہے، چاند ہیں، ستارے ہیں، موسموں کے احوال ہیں، درختوں کا اگنا ہے، خزاں ہے، بہار ہے، سب ہے. تو یعنی ڈائنامک سسٹم ہے، اور ڈائنامک سسٹم ہونے کی وجہ سے ہم کو یہ بات ایک بالکل ہی ان پڑھ انسان کے سامنے بھی یہ بات واضح ہو جاتی ہے کہ نظام چل رہا ہے. ٹھیک ہے، یہ چلنے والی بات، یعنی وہ اسٹیٹک ہونے یا اسٹیگنیشن والی چیز زندگی میں نہیں. تو وہ یہ کہتی ہے کہ جب میرا ہاتھ رک جاتا ہے تو یہ چرخا بھی رک جاتا ہے. تو اس نظام کا چلنا اور اس میں تدبیر یہ بتاتی ہے کہ اس کا کوئی مدبر ہے، اس کو کوئی رن کرنے والا ہے، اس کو کوئی چلانے والا ہے. یہ آیات محکمات کا منیمم لیول ہے، علم کا منیمم لیول ہے. ٹھیک ہے، اور اس کا جو، یعنی کہ اس کے بعد پھر اس کا ایمان، کہ یہ چیز یعنی صرف جاننا نہیں بلکہ علم سے مراد حقیقت کا قلب پہ روشن ہونا، جو جملہ میں بار بار آپ کے سامنے دوہرا چکا. تو یہاں سے شروع ہو کے اور پھر آپ جہاں تک جا سکیں کہ اگر کسی انسان کو، کسی عالم کو خدا وہ توفیق دے دے کہ امیر المومنین علیہ السلام کے ان خطبات کو سمجھ سکے جو توحید پر ہے نہج البلاغہ میں، شاید میں یہ کہہ سکوں کہ وہ عالی ترین مرتبہ آیات محکمات کو درک کرنے کا، یا ائمہ معصومین علیہ السلام کی مناجات کی معرفت حاصل کر لے، دعائے عرفہ کو سمجھنے کے قابل ہو جائے امام حسین علیہ السلام کی. تو اس سے بے نیازی نہیں ہے جو رسول خدا فرما رہے ہیں نا کہ علم تین چیزوں پر ہے. تو یہ کسی کے لیے سمجھ لینا کہ میں فلاں ہنر میں، فلاں شعبے میں، فلاں چیز میں اتنا اسکلفل ہو گیا ہوں، اتنا لائق ہو گیا ہوں، اتنا قابل ہو گیا ہوں، تو یہ ان علوم کے جو تین شعبے ہیں ان سے انسان کو بے نیاز نہیں کرتا. اور خدا نہ خواستہ اگر ان سے بے توجہی اور بے اعتنائی ہو تو وہ تمام کی تمام چیزیں جو ہم نے سیکھی ہیں باعتبار علم، جو حد سے ہم علم سمجھتے ہیں حقیقتاً اسکل ہے، وہی انسان کو گمراہ کرنے کا سبب بن جاتی ہے. تو اس لحاظ سے صفت علم، یعنی یہ کوالٹی ہو علم والی जो इंसान के अंदर पैदा हो। इल्म का मतलब हकीकतन क्या होता है, यानी मैं जिस चीज को सिफत इल्म कह रहा हूं, और आज हम थोड़ा सा उसी पर ही बात करेंगे कि सिफत इल्म का मतलब ये होता है कि जब इंसान के कल्ब पर एक हकीकत खुले तो इंसान का कल्ब उसके सामने खाजे और खाशे हो जाए। जो भी हकीकत आपके सामने खुली उसके सामने खुजू व खुशू इख्तियार करे, उसके आगे झुके, उसे कबूल करे। जिस इंसान में ये क्वालिटी आ जाती है वो उसके पास सिफत इल्म है। वो फकत जानता नहीं है चीजों को, कि ये बात भी पॉसिबल है कि कुछ लोग तौहीद पर बहुत ज्यादा अच्छे दलाइल दे सकते हो लेकिन उसके बावजूद वो अपनी अमली जिंदगी में मुशरिक और मुनाफिक हो। ये बिल्कुल पॉसिबल है, क्योंकि मसला तौहीद पर दलाइल देना नहीं है। मसला जो है असल इंसान की जिंदगी में, वो तौहीद को की मारिफत हासिल करने के बाद कल्ब का उसके सामने झुकना है। कि जैसा सूरह मोमिनून की भी पहली आयत में जो चीज बयान हुई कि कद अफलहल मोमिनून अल्लज़ीना हुम फी सलातिहिम खाशिऊन, या खाशिऊन, ठीक है, कि उन नमाजियों के लिए फला है। नमाजियों के लिए फला नहीं है फकत, बल्कि उन नमाजियों के लिए फला है कि जो अपनी सलात में खाश हैं। यानी फकत नमाज पढ़ते नहीं है, और ये जुमला भी बहुत दफा हमने अर्ज किया है कि नमाज पढ़ना तो कुरान में कहीं है ही नहीं सिरे से, क्योंकि नमाज पढ़ी जाने वाली चीज ही नहीं है। और आयतुल्लाह जवादी आमली के भी दर्स में मैंने सुना कि काफी दफा उन्होंने ये जुमला इस हदीस का हवाला दिया है, अफलात इमादुद्दीन या अमूदुद्दीन, रसूल खुदा का जुमला है कि सलात दीन का सुतून है। तो वो कहते हैं कि सलात अगर पढ़ी जाने वाली चीज है तो ये दीन का सुतून कैसे बन सकती है? पढ़ी जाने वाली चीज सुतून थोड़ी होती है, उससे तशबी पिलर से थोड़ी दी जाती है, कॉलम से थोड़ी दी जाती है। तो यानी ये सिफत, तो इल्म की सिफत किस इंसान में पाई जाती है कि जब इल्म हासिल हो, हकीकत खुल जाए, तो फिर दिल उसके आगे खुजू व खुशू इख्तियार करे। और जो 23वीं हदीस है कि जिसको मुझे याद आता है कि मैंने आपको पढ़ के सुनाया था, उस पर तफसील से बात हमने नहीं की थी, वो एग्जैक्टली इसी मसले को एड्रेस कर रही है कि इल्म हासिल करने वाले या इल्म के पीछे जाने वाले या इवन इल्म को एक्वायर कर लेने वाले, इल्म का मतलब है कि नॉलेज को एक्वायर कर लेने वाले लोग, उन्हें पता चल जाती हैं बातें, उनमें डिफरेंट कैटेगरीज हैं, हर एक एक जगह पे नहीं है। लेकिन हकीकतन जिसके पास इल्म की सिफत है वो कौन है? ये 23वीं जो हदीस है इस नंबरिंग के लिहाज से, कि जिसमें छठे इमाम इरशाद फरमाते हैं, तलबतुल इल्म सलासतुन, इल्म के तलब करने वाले 3 किस्म के होते हैं। और अगला जुमला बहुत अजीब है, फआरिफुहुम बिअयानिहिम वसिफातिहिम। फआरिफुहुम यानी जिस रावी से बात हो रही है, जिस इंसान से बात हो रही है, और डेफिनेटली फकत उस शख्स से इमाम बात नहीं कर रहे हैं कि जो इमाम के सामने बैठा था और जो हदीस नकल कर रहा है, बल्कि उसके थ्रू से इमाम उन तमाम इंसानों से बात कर रहे हैं, इन ऑल द एजेस एंड ऑल द टाइम्स, कि जहां तक ये कलाम इमाम अलैहि सलाम पहुंचेगा, यानी हमसे भी इमाम अलैहि सलाम बात फरमाए। किफ आरिफ हम, उनको पहचानो, उनकी मारिफत हासिल करो। यानी ये हमारे ऊपर लाजिम और वाजिब है कि इल्म वालों की, या वो लोग जो अपने आप को हमारे सामने बतौर आलिम और उलमा पेश करते हैं, उनकी दुरुस्त मारिफत हासिल करें। क्यों? इसलिए कि आलिम वो है जिसके हाथों से आप अपनी रूह की गिजा हासिल करते हैं। तो आपको ये बात अच्छे तरीके से पता होना चाहिए कि कहीं ये शरबत के जाम में जहर मिला के तो नहीं पिला रहा आपको, या हलवे में कोई ऐसी चीज मिला के तो नहीं खिला रहा कि जिससे इंसान दीवाना हो जाए। फआरिफ हुम, उनको पहचानो। कैसे पहचाने? बे आयानहिम, बे आयानहिम आयन यानी उनकी के जो कुछ उनकी सिफात या उनकी हरकत और उनकी सकनात जो कुछ एमिट कर रही हैं। क्योंकि अगर आप गौर से किसी भी इंसान को देखें तो उसके जो भी एक्शंस होते हैं, जो भी उसके मूवमेंट्स होते हैं, वो आपको बहुत कुछ बता रहे होते हैं। बेअयान है, यानी अयान आयन है, आंख से, यानी सही तरीके से देखो, देख के पहचानो, सुन के नहीं। और मैं इतना, मुझे बाज़ औक़ात चीजें इतनी अजीब सी लगती हैं। आप कभी इस बात पे गौर करें कि हम लोग जब आपस में बात करते हैं और हम जब भी किसी चीज के बारे में राय दे रहे होते हैं या इवन अपनी समझ को डिस्क्राइब कर रहे होते हैं, हम उसमें कितना कितनी मर्तबा ये कहते हैं कि मैंने पढ़ा है, मैंने देखा है, मैंने तहकीक की है, और कितनी मर्तबा ये जुमला कहते हैं कि मैंने सुना है। इसकी लिस्ट बनाए, किसी भी इंसान को बात करते सुने हम में से, कि वो अपना कोई अकीदा, नजरिया, एक चीज किसी को समझा रहे हैं, बता रहे हैं कि मैं इस बात को मानता हूं या जानता हूं या तालीम करता हूं, उसमें मैंने सुना है कितनी दफा आता है, और मैंने देखा है, गौर किया है, फिक्र की है, तहकीक की है, तदब्बुर किया है, कितनी दफा आता है। तो मारिफत के लिए क्या जरूरी है? बेअयानहिम व सिफातहिम, देख कर, समझ कर, ऑब्जर्व करने के बाद और उनकी सिफात से, यानी देखो सुनो नहीं। जो कि इमाम अली अलैहिस्सलाम का एक जुमला है नहजुल बलागा में। अच्छा, बाज जुमले ऐसे भी होते हैं कि जो जाहिर है कि उनकी अपना एक स्कोप होता है, लेकिन ये जुमला है बहुत मजेदार कि इमाम अली अलैहिस्सलाम ने फरमाया कि झूठ और सच के दरमियान कितना फासला है, कितना फासला है? 4 उंगलियों का फासला है। आपसे पूछा गया कि ये 4 उंगलियां क्या है, तो आपने यहां पर ये 4 उंगलियां रख के दिखाई और आपने कहा कि झूठ वो है कि जिसके बारे में तुम कहे जाओ कि मैंने सुना, और सच वो है कि जिसके बारे में तुम कहो कि मैंने देखा। तो हम खुद इस बात पर, इस जगह पर अपने आप पे गौर करें कि हम जब किसी भी चीज के बारे में अपनी मारिफत को बयान करते हैं, किसी दूसरे को बताते हैं, कितनी दफा हम कहते हैं हमने देखा, और कितनी दफा हमारे मुंह से ये जुमला निकलता है कि हमने सुना। बेअयानहिम व सिफातहिम, तो ये पहला ही जुमला बड़ा बहुत ही क्रिटिकल इशू की तरफ निशानदेही कर रहा है कि इल्म वाले, इल्म के पीछे जाने वाले, इल्म को हासिल करने वाले, हर एक सिफते इल्म नहीं रखता, हर वो शख्स के जिसने अमामा और जुब्बा और दस्तार या किसी भी किस्म का, यानी खाली अमामे की बात नहीं है बल्कि हैट, गाउन, कुछ भी कह लें, कि दुनिया भर में मुख्तलिफ किस्म के अफराद अपने आप को आलिम दिखाने के लिए जितने भी किस्म के लिबास इख्तियार करते हैं, उनमें से कोई भी हुलिया दर हकीकत इस बात की दलील नहीं होता कि इसमें सिफत इल्म पाई जाती है। ठीक है, आप इस जुमले को याद रखिएगा, सुबह याद रखिएगा, इल्म की सिफत एक और चीज है, और इल्म का पोजिशन यानी नॉलेज का और मालूमात का पोजिशन बिल्कुल अलग चीज है। तो आपने फरमाया कि तुम पर यानी अवाम पर, लोगों पर यह बात वाजिब है कि तुम उनकी सही मारिफत हासिल करो, और सही मारिफत कैसे हासिल करोगे? उनके आयान से और उनकी सिफात से, सुन सुना के नहीं, देखो, ऑब्जर्व करो, गौर करो, और उनकी और उनको सिफात पर परखो। फिर ظاہر ہے کہ اب یہ جملہ امام نے فرمایا اگرچہ کہ یہ جامع ہے، یہ جملہ اس میں جامعیت ہے، یہ کمپلیٹ کنسپٹ کو ہمارے سامنے بیان کر رہا ہے، لیکن ہم لوگ کیونکہ اتنے ناقص ہیں کہ ہم اس پر خود سے عمل نہیں کر سکتے. اب ہم فوراً پوچھیں گے وہ صفات کیا ہیں، وہ اعیان کیا ہیں، وہ کیا کوالٹیز ہیں، کیسے پرکھیں، کیسے جانیں. تو امام علیہ السلام نے پھر اس کو ایکسپلین کرنا شروع کیا. آپ فرماتے ہیں صنفن، ان میں سے ایک قسم صنف وہ ہے یطلبہ للجہل والمراء، جو کس کام کے لیے علم کو حاصل کرتے ہیں، علم کو، اب یہ بڑا ہی عجیب جملہ ہے، علم کو حاصل کرتے ہیں جہل والمراء، علم کو حاصل کرتے ہیں جہالت کے لیے. ابھی کیا عجیب بات ہے، علم کو حاصل کرتے ہیں جہالت کے لیے، میرا یعنی جھگڑے کے لیے. کہ آپ نے اس بات پہ کبھی غور کیا ہوگا کہ کچھ افراد ایسے ہوتے ہیں جو لباس علماء میں ہوتے ہیں اور ان کا کام ہمیشہ کسی نہ کسی قسم کا ایک ایشو کھڑا کرنا ہوتا ہے، یعنی کوئی نہ کوئی ایسی بات کرنی ہوتی ہے کہ جس سے لوگوں میں جھگڑا ہو اور اس کے بعد وہ پھر اس میں بڑھ چڑھ کر حصہ لیں اور ایک پورا فتنے کی جو دیگ ہے وہ پک کے تیار ہو اور اس کے ذریعے سے ان کا نام ہو جائے. کام ہی ان کا یہی ہے. تو ایک قسم کے لوگ کون ہیں؟ للجہل والمراء. دوسرے قسم کے لوگ کون ہیں؟ وصنف یطلبہ للاستطالت والختل. استطالہ کا مطلب یہ ہے، اس میں آگے انہوں نے بیان بھی کیا ہے ان تمام ورڈز کے، نا اس کے لٹرل میننگ کو ڈسکس بھی کیا ہے، کہ استطالہ کا مطلب یہ ہو جیسے طول، آپ سمجھتے ہیں طول یعنی لمبا، تو بات کو طول دینا یعنی بات کو لمبا کر دینا، کھینچ دینا. استطالہ یعنی اپنا قد بڑھانے کے لیے. کچھ لوگ ایسے ہیں کہ جو علم کے طلبگار کیوں ہوتے ہیں، تاکہ معاشرے میں اور لوگوں کی نظروں میں قد آور ہو جائیں، زیادہ ریسپیکٹیبل ہو جائیں. والختل، اور دھوکے اور فریب کے لیے. اور انشاءاللہ آج تو میرے پاس موقع نہیں، لیکن اگلی دفعہ میں آپ کو انشاءاللہ قرآن کریم سے وہ آیتیں سناؤں گا کہ جس میں خدا نے خاص طور سے اہل کتاب کے علماء کے حوالے سے کیا ان کی کوالٹیز بیان کی، کہ وہ کیا کیا کرتے ہیں. تو دھوکہ دینا، کہ کس کس طریقے سے دھوکہ دیتے ہیں لوگوں کو، نمبر ٹو یہ ہو گئے. پہلا وہ ہے کہ جو جہالت اور لڑائی جھگڑے فساد ان کے لیے علم حاصل کرتا ہے، یعنی اس کو ہر وقت کوئی نہ کوئی ایشو کھڑا کرنا ہوتا ہے، مسلمانوں کو، مومنین کو ایک دوسرے کے سامنے برسر پیکار لانا ہوتا ہے اور اس میں اچھل کود کر کے اپنے آپ کو زیادہ پرومیننٹ کرنا ہوتا ہے، اور یہی اس کے علم کا پرپز ہے، یعنی جو بھی اس نے نالج گین کی ہے یا اس کے ذریعے سے لباس علماء پہن لیا ہے. دوسرے قسم وہ ہے کہ جو اپنے آپ کو ایک قداور شخصیت بنانا چاہتے ہیں اور اس علم کے ذریعے سے لوگوں کو دھوکہ دیتے ہیں. دھوکہ دینے کا مطلب کیا ہوتا ہے؟ کہ وہ لوگوں کو ہمیشہ اس جگہ پر لے جاتے ہیں اور اس مقام پر رکھتے ہیں کہ جہاں پر انہیں زیادہ سے زیادہ ایزیلی ایکسپلوائٹ کر سکیں، اپنے مقاصد کے لیے استعمال کر سکیں. اور پھر آپ فرماتے ہیں کہ وَصِنْفٌ يَطْلُبُهُ لِلْفِقْهِ وَالْعَقْلِ. اور تیسری قسم کے افراد وہ ہیں کہ جو کون ہیں؟ کہ جو علم کو حاصل کرتے ہیں للفقہ والعقل. فقہ کے لیے، فقہ کا مطلب اس کو بھی ریکال کر لیں کہ فقہ کا معنی کیا ہے؟ گہرائیوں میں جانا، یعنی اشیاء کی حقیقت کو سمجھنا، کہ جو رسول خدا کی دعا ہے کہ اللہم ارنی الاشیاء کما ہیا. یہ انسان کی بہت بڑی فضیلت ہے کہ وہ جب کسی شے کو دیکھے تو فقط اس کے چھلکے تک نہ رہ جائے، بلکہ اس کی نظر ظاہر کو، obvious کو پینیٹریٹ کر کے اس کی حقیقت اور گہرائی میں اترے اور اس کی سچائی کو پا سکے. یہ فقیہ کی یہ کوالٹی ہوتی ہے. اور عقل अक्ल के का भी जो मैंने आपकी खिदमत में अर्ज किया था कि अक्ल का भी जो मिनिमम लेवल है वो ये है कि इंसान को जो इल्म हासिल हो उस पर अमल करे, उस राह को तय करे, जो राह उसके सामने रोशन हो जाए, जिसे उसका इल्म रोशन कर दे। फिर आप मजीद बयान फरमाते हैं इन तीनों के बारे में कि पहले आपने फरमाया कि ये तीन कौन कौन है, किस किस्म के हैं, तालिबान इल्म। फिर आप उनमें से हर एक की सिफात, क्योंकि आपने फरमाया ना उनके अयान और सिफात से उनकी मारिफत हासिल करो। फसाहिबुल जहले वल मिरा मूजन मुमारिन, जो साहिबे जहलो मिरा हैं ये कौन है, मूजी है। मूजी किसको कहते हैं, मूजी का मतलब क्या होता है, जो अजियत देने वाला हो, जिससे अजियत हो। आप कभी इस बात पे गौर करें कि यानी इसमें खुदा ना खास्ता किसी की भी तरफ इशारा नहीं है, लेकिन इस बात पर गौर करें कि जैसे बहुत सारे और इन जनरल पब्लिक के अंदर जो लोग अपने आप को आलिम कहते हैं, उनकी वजह से लोगों को, आवाम को, कि उनकी जिंदगियों में सुकून और आराम और बरकत आती है, ये तकलीफ और परेशानी और अजियत बढ़ जाती है। यानी ये जितने भी मजहब के झगड़े हैं और मजहब के हवाले से जितनी भी चीजें हैं, इसने क्या किया, मूदन मुमारिन, यानी इसका ये अजियत देने वाला है और झगड़ा करने वाला है, ये है इसकी मेन क्वालिटी। जो साहिबुल जहल वल मिरा है वो उसकी क्वालिटी क्या है, अजियत, यानी वो एक बरकत, सुकून, आफियत, रहमत का बायस नहीं है लोगों के लिए, माशरे के लिए, बल्कि मूजी है और जिदाल वाला है, झगड़ा करने वाला है। मुतअर्रिदुन लिल मकाले फी ऐदियतिर रिजाल, और उसका काम क्या है कि लोगों के सामने बैठता है, लोगों की महफिलों में बैठता है, और उसके बाद क्या करता है, बेतज़ाकुरिल्म व सिफ़तिल्म, कि वहां पर लोगों के सामने बैठता है, बहुत ज्यादा कीलो काल करता है कि मैं इल्म का तज़किरा कर रहा हूँ, इल्मी बातें कर रहा हूँ, व सिफ़तिल्म, और अपने आप को हलीम और बुर्दबार शो करता है, कि जिसमें इस किस्म के अफराद के जो अव्वल दर्जे के फसाद और झगड़ा फैलाने वाले, लेकिन लोगों के सामने बैठकर इस तरीके से बात करते हैं कि हमसे ज्यादा मरंजा मरंज और हमसे ज्यादा अकोमोडेटिंग और हमसे ज्यादा जो है वो लोगों की बात सुनने वाला कोई नहीं है। इल्म का तज़किरा और इल्म की सिफत, अत्तसरबला बिल खुशू व तखल्ला मिनल वरा, कि उसने जो है बज़ाहिर खुजू व खुशू का लिबास पहन लिया है, व तखल्ला मिनल वरा, लेकिन उसका बातिन वरा यानी परहेजगारी से खाली। ठीक है, ये बात आपके जहन में होगी कि वरा और तकवा में फर्क है। तकवा तो ओवरऑल एक सिफत है, यानी कि इंसान का बारगहे इलाही में हुजूरी की कैफियत और हालत, और वरा जो है वो स्पेसिफिकली परहेज अज हराम, यानी हराम से अपने को बचाना। तो तखल्ला मिनल वरा, उसके अंदर वरा नहीं पाया जाता, यानी कि जहां भी हराम होता है वो वहां मौजूद है, हराम को पूरे तौर से यूज करने वाला है, लेकिन अपने जाहिर में अपने आप को खुजू व खुशू वाला, खुजू व खुशू का लिबास उसने ऊपर से ओढ़ा हुआ है अपने। फदक्कल्लाहु मिनहाजा खैशूमहु व कता मिनहु खैजूमह, तो खुदा ने, यानी अब ये जुमला जो आगे चल के इमाम खुमैनी ने भी कहा है कि इस जुमले में से अल्लाह की ही पनाह है, कि खुदा क्या करे, यानी खुदा क्या करता है कि उसकी नाक रगड़ दे और उसकी कमर को तोड़ दे। ये इंसान का इसका रवैया क्या है खुदा के सामने, यानी खुदा इसके सामने कैसे डील करेगा कि इसकी नाक रगड़ दे और कमर को तोड़ दे। मुझे इसी हवाले से देखते हुए एक कुछ अशार आज मैं देख रहा था शेख बहाई रहमतुल्लाह अलैह के, तो उसमें उन्होंने इसी किस्म के लोगों के लिए जो उलमा हैं उनके लिए, मैंने कहा जो इसको भी हम शामिल कर लें बात में, थोड़ा एक लुत्फ भी आ जाता है कि वो ये फरमाते हैं कि नान व हलवा चीज थी आमाले तू, जुब्बे पश्मी रिदा व शाले तू, यानी कि तुम्हारा जो नान व हलवा है और ये तुम्हारे जो आमाल और ये तुम्हारा कीमती जुब्बा, तुम्हारी रिदा, तुम्हारी शाल, के इनके जरिए से और इस लिबास, और ये जाहिर है कि क्योंकि वो जिस जमाने में थे तो वो बादशाहों का दौर था, तो उनके मुखातिब ये दरबारी उलमा है कि जो मुख्तलिफ किस्म के इन्हें नान और हलवा और मुख्तलिफ कीमती लिबास के जरिए से अपना रोब और अपनी इल्मियत का रोब जताते थे। तो ये मुझे एक्चुअली ये दो वो हैं बैत जिनके हवाले से मुझे याद आया कि मैं इसको शामिल करूं इस गुफ्तगू में, कि कहते हैं कि तुम्हारे जई रदा वो जुब्बात ए कज नहाद, के तेरे इस चादर और जुब्बे के जरिए से ए वो कि जिसकी नहाद यानी तेरी सरिश्त जो कज है, कज फितरत इंसान, ई दो बैतज मसनवी आमद बयाद, मुझे मसनवी ये मौलाना रोम की मसनवी है, मसनवी ये मौलाना रोम उसकी दो बैत मुझे याद आ गई। जाहिरत चूं गोरे काफिर पुर हिलल, वज़दरूं कहरे खुदाए अज़्ज़ोजल, कि तेरा जाहिर क्या है, तेरा जाहिर है कि जैसे काफिर की कब्र हो। आप कभी देखें कि जो कुफार हैं, और हम देख सकते हैं कि वो अपने ऊपर से कब्रों को बड़ा खूबसूरत बनाते हैं, उसे जाते हैं, यहां भी आप देख सकते हैं कि अगर आप मिसाल के तौर पर अगर मैं कराची की मिसाल दूं कि आप अगर सफी हसन या पापोश के कब्रिस्तान में चले जाएं तो बुरा हाल है कब्रों का, धूल मिट्टी उड़ रही है, यानी सही मानों में इबरत का निशान वहां नजर आता है। लेकिन यहाँ पर अगर आप कब्रिस्तान चले जाएं तो एक खूबसूरती है और सारी वो चीजें। तो क्या कहते हैं कि जाहिरत तेरा जाहिर है वो आलिम जो फकत अपनी जुब्बाओं दस्तार और रिदा और शाल पर फख्र करता है और नान और हलवे की तलाश में, कि तेरा जाहिर उस काफिर की कब्र की तरह है कि ऊपर से उसका हुलिया बड़ा अच्छा है, पुर हिलल, वज़े दरूं कहरे खुदाए अज़्ज़ोजल, और अंदर क्या है उस कब्र के अंदर क्या है, खुदाए अज़्ज़ोजल का कहर है और अजाब है। अज़बरूं ताना जनी बरबा यजीद, वज दरूनत नंग मी दारद यजीद, बाहर से तू कौन है के बायजीद, बायजीद आपको पता है बायजीद बस्तामी का जिक्र है यहाँ पे कि जो कि एक सूफी थे। तो इस किस्म के जो उलमा हैं यानी उलमाए जाहिर जिनको कहा जाता है, तो ये उरफा पर या अब से पहले जो सूफिया थे उनके बारे में बहुत बद बीन और बदजबान थे, उनको बहुत ज्यादा बुरा कह रहे होते। तो कहने लगे कि तू जाहिर में बायजीद पर हर वक्त तानाजनी करता रहता है और तेरा बातिन वो है कि जो यजीद को भी शर्मा दे, तेरा बातिन ऐसा है कि जिसको देखकर यजीद भी शर्मा जाए। तो ये भी उलमा है इस हवाले से, यानी सबसे पहले तो हमें खुद अपने आप का जायजा लेना है कि नऊज़ु बिल्ला हम जो कुछ भी सीख रहे हैं, जो कुछ भी जिस तरफ भी इल्म के हवाले से हम आगे बढ़ रहे हैं, खुदा ना खास्ता इसमें से तो कुछ नहीं हो रहा, अल जहल वल मेरा। ठीक है, पहली बात क्या है कि जहल उसको इल्म देना ही नहीं है, इल्म का खाली जिक्र करना है, लेकिन क्या है इश्यूज खड़े करने हैं, मुसलमानों को फिरके फिरके करना है, उनको आपस में एक दूसरे के मुकाबले ला के खड़ा करना है और इस झगड़े से जिदाल से फसाद से खुद फायदा उठाना है। और उसके बीच में खुद बड़ा मुनकसर उल मिजाज और साहिब इल्म और खुशू वाला बन के बैठे रहे, और ये फसाद और इस मुसीबत को हवा देते रहे। और इसकी एक जो अलामत जो मैं समझता हूं कि बहुत अहम अलामत इमाम अलैहिस्सलाम ने बयान फरमाई, तखल्ला मिनल वरा, कि ऐसे लोग वरा से यानी हराम से बचने के हवाले से कमजोर होते हैं, खाली उनमें ये क्वालिटी, ये बहुत अहम निशानी इमाम अलैहिस्सलाम बयान फरमा रहे। ठीक है, अहले जहले वल मेरा, और हराम का जो मतलब है ना, हराम में सबसे पहले हराम का मतलब ये नहीं कि आप जाके उसको ये चेक करना शुरू हो जाएं कि ये जिस दुकान से गोश्त लेता है वो जबीहे वाली है या नहीं है, या कभी किसी वाइन शॉप पे तो बियर शॉप पे तो नहीं खड़ा होता। हराम का मतलब हर जगह ये नहीं होता है, बल्कि हराम का मतलब जो उलमा के लिए जो सबसे पहला हराम आता है वो उनकी जबान का हराम है। इस बात को जहन में रखिएगा, क्योंकि यहां पर सिफात की बात हो रही है ना, कि किन सिफात से बेअयानहिम व सिफातहिम, और इसमें सबसे पहले हमें अपने आप को चेक करना है, और फिर जिसके भी पीछे हम जाएं, जिससे भी अपनी रूह की गजा लें, उसको देखना है कि उसके पास सिफत इल्म है या नहीं है। तो उलमा के लिए जो हराम का मामला है वो हकीकतन मरकूज और मुनहसर है उनकी जबान में, कि अगर किसी आलिम से आप दूसरों की बुराइयां सुने, नौजुबिल्ला गीबत, तोहमत, बदगोई, दूसरों के बारे में ऐसी बातें जो नामुनासिब हों, ये उलमा के हवाले से नंबर वन हराम यहां पर है। ये एक बात, ये बहुत अहम अलामत हमारे सामने। दूसरा फरमाते हैं फसाहिबुल इस्तितालत वल खतल, यानी वो जो अपने आप को कदावर बनाना चाहता है और धोखेबाजी से काम लेता है, धोखे और फरेब से काम लेता है, वो कौन है? जू खिब व मलक, वो ऐसा इंसान है कि जो बहुत ज्यादा क्या है, चापलूस है। यानी उसके पास अगर आप जाएंगे तो वो आपको जिस तरीके से बात करेगा वो बहुत मीठी मीठी बात करेगा, चापलूसी की बात करेगा हमेशा। और ये आप कभी देखिएगा कि बहुत सारे अफराद ऐसे होते हैं कि जो सबसे पहले, यानी कि जिनके साथ आप मिलें, उलमा गैर उलमा सब में, वो सबसे पहले आपकी पर्सनैलिटी को गेज करते हैं। पर्सनैलिटी को गेज करने का मतलब यह है कि आपकी पसंद क्या है, आपकी नापसंद क्या है, आपको अच्छा क्या लगता है, किस चीज से आपको नागवारी फील होती है। और उसके बाद उनकी ये स्किल लेवल इतना हाई हो चुका होता है कि फिर वो बड़े आराम से, यानी कि वो सारी की सारी बातें कर रहे होते हैं बड़े मीठे तरीके से, कि जो आपको पसंद होती हैं, और उन तमाम बातों से गुरेज करते हैं कि जिनसे उनको पता चलता है या वो समझ जाते हैं कि आपको अच्छी नहीं लगती। ठीक है, यानी जैसे मिसाल के तौर पर कि मुझे एक बात पता है कि जो पैसे वाले लोग हैं वो पैसे वाले लोगों के लिए जाहिर है आम तौर से, यानी कुछ एक्सेप्शंस को हटाकर, महबूब तरीन चीज उनके दौलत और उनके एसेट्स होते हैं। तो अब मैं खुदा ना खास्ता ऐसी गुफ्तगु करूं कि जिसमें उनको इस हवाले से ज्यादा इंकरेजमेंट प्रोवाइड करूं, और मुझे ये बात पता है, जैसे मिसाल के तौर पर मैं उनसे कभी ये ना कहूं कि आपने अगर इतना बड़ा घर बनाया तो आपने इसराफ किया, आप इससे 10 times स्मॉल और छोटे घर में रह सकते थे, और इस पैसे से जो आपने बिल्कुल ईंट पत्थर पे बर्बाद किया, इससे आप 10 गरीबों के घर बना के दे सकते थे। मैं ये बात कभी नहीं बोलूंगा। या ये कि आपने जो इतनी कीमती 1-1.5 लाख डॉलर की गाड़ी खरीदी हुई, आप $25,000 की गाड़ी में भी आराम से जा सकते हैं, और इससे आप सैकड़ों लोगों के ट्रांसपोर्टेशन के और उनके मसाइल हल कर सकते हैं। मैं ये बात कभी भी नहीं करूंगा अगर मैं इस कैटेगरी से ताल्लुक रखता हूं, खुदा ना खास्ता, नऊज़ुबिल्लाह। तो उनकी सबसे बड़ी क्वालिटी क्या है? चापलूसी। दू इन्हें वल रूहिब वल व मला चापलूस है कि बात को इस तरीके से करते हैं घुमा के फिरा के कि जिसमें जाहिरन ये लगता है कि जनाब ये बात इल्म की है, खुदा की है, रसूल की है, लेकिन हकीकतन उसमें जो सामने वाला है उसकी दिल पसंद गुफ्तगू हो रही होती है ताकि उसकी जल्बे तवज्जो की जा सके, उसको उसकी तवज्जो को उसके फेवर्स को अपनी तरफ मबजूल किया जा सके। फिर इमाम अलैहिस्सलाम फरमाते हैं यस्ततीलु अला मिस्लिही मिन अशबाहिही वयतवाज़ऊ लिलअग्नियाए मिन दूनिही। तकरीबन वही चीज उसकी तरफ इशारा है जो अभी मैंने थोड़ी तफसील आपके सामने बयान की कि इस किस्म का इंसान क्या करता है कि अपने जैसों के मुकाबले में बड़ा बनता है, यस्ततीलो कदावर बनता है। अगर अपने जैसे सामने आ जाएं तो उनके सामने जर्रा बराबर झुकने को तैयार नहीं है, वहां पर उसकी सारी हक गोई के जौहर नमूदार और नुमाया हो रहे होते हैं अगर अपने जैसों के दरमियान हो। लेकिन लिल अगनिया, अगर अगनिया दौलतमंद सरमायादार सामने आ जाए तो उनके सामने फिर उसकी तवाजो और झुकने की कोई हद नहीं होती। फहुआ ले हलवा एहम हाजिमुन वले दीन ही हातिमुन। हलवा तो समझते हैं ना, ये हलवा अरबी भी है, ये उन अग्निया के हलवे को हजम करने के लिए और वले दीन ही हातिमुन और उनके दीन को डिस्ट्रॉय करने के लिए, ये उनका काम, दीन को तोड़ना मरोड़ना शिकस्ता कर देना ताकि वो हलवा मिलता रहे। इसके बारे में इमाम अलैहिस्सलाम क्या फरमाते हैं, पिछले वाले के लिए तो क्या कहा था, खुदा उसकी नाक रगड़ दे, नाक कहाँ रगड़ दे, जिल्लत और रुसवाई में, और उसकी कमर को तोड़ दे। जो आलिम किस लिए बना है, जहल और मेरा के लिए बना है। ये दूसरा किस लिए आलिम बना है, इस्तितालते वल खत्ल, अपने कद को लंबा करने के लिए और धोखे और फरेब के लिए। इसके बारे में फरमाते हैं फअअमल्लाहु खुबरहू व कता मिन आसारिल असरहू के पस खुदा क्या करे कि फअअमल्लाहु अल्लाह उसको अंधा कर दे, अल्लाह उसको अंधा कर दे और उलमा के आसार में से यानी उलमा के दफ्तर में से उसका नामो निशान मिटा दे। अच्छा, ये जो एक जुमले हैं इमाम अलैहिस्सलाम के कि जिसमें फरमा रहे हैं कि एक किस्म के जो एक सिन्फ है तालिबान इल्म की कि खुदा उसकी कमर नाक रगड़ दे और कमर तोड़ दे, एक के बारे में फरमा रहे हैं कि खुदा उसको अंधा कर दे और आसार उलमा में से उसका नाम महव फरमा दे, तो ये तमाम की तमाम बातें जो हैं, और वैसे भी जिस इमाम से ये हदीस रिवायत की गई है वो इमाम सादिक हैं, यानी कि इमाम अलैहिस्सलाम कौन है कि जो भी बयान कर रहे हैं ये बयान सिवाय सिद्क और हकीकत के और कोई दूसरी चीज नहीं। तो ये ना समझा जाए कि ये खाली एक बद्दुआ है या ये खाली कोई इजहार एक ख्वाहिश है कि ऐसा हो जाए, बल्कि ऐसे इल्म हासिल करने वाले या ऐसे उलमा का अंजाम यही है और इसके अलावा और कुछ भी नहीं होने वाला है। और फिर फरमाते हैं वह साहिबुल फिक्हे वल अक्ल, और तीसरे किस्म के लोग कौन से हैं कि जो साहिब फिक्ह और अक्ल है, यानी जिन्होंने इल्म किस लिए हासिल किया ताकि फिक्ह और अक्ल तक जाए, उनकी निशानी क्या है, जू काबतिन, ये काबा नहीं है अलिफ है, काबतिन व हुजन व सहारिन। ये कौन लोग हैं कि जो रंजीदा हैं, दिल सोज हैं और रातों को बेदार रहने वाले हैं, शब जिंदादार। जो इंसान इस बात पे थोड़ा सा गौर फरमाइएगा कि ये बड़ी अजीब है कि इमाम अलैहिस्सलाम बात फरमा रहे, रंजीदा और दिलसोज, यानी ये इन उलमा की सोहबत में जब आप बैठेंगे तो ना आपको फन मिलेगा, ना एंटरटेनमेंट मिलेगी, ना कहकहे लग रहे होंगे, ना तालियां बज रही होंगी, ना दादो तहसीन होगी, बल्कि जब भी आप इनकी सोहबत में बैठेंगे आप खुद रंजीदा और फिक्रमंद होके उठेंगे। क्यों? इसलिए कि चाहे आयत कुरानी हो चाहे कलिमात मासूम हो, उसमें मुहिम तरीन जिस चीज की तरफ तवज्जो दिलाई जाती है वो इस बात की तरफ तवज्जो दिलाई जाती है कि तुम्हारे सामने एक इंतहाई खतरनाक सफर दरपेश है जिंदगी का, और ये जिंदगी इस बात के लिए नहीं है कि यहां पर तुम खेल कूद तफरी मजे इन सब में लगे रहो, बल्कि अगर तुम चंद लम्हात के लिए भी अपनी कब्र से, कि जो तुम्हारी पहली मंजिल है, उस कब्र की फलाह से गाफिल हो गए तो एक अबदी और दायमी जिल्लत और रुसवाई का हार गले में पड़ने वाले। तो ये रंजीदा और गमगीन है, ये कहकहे लगाने वाले नहीं है, इनकी आंखों से आंसू बहते हुए देखोगे, इनके सरों को झुके हुए देखोगे, इनको अपने नफ्स के उमूर और अहवाल में मुतफक्किर पाओगे, और जब ये तन्हाई में होंगे तो ये अपने रब की तरफ मुतवज्जे होंगे, खास तौर से रात की तन्हाई में जो दुआ है और कुरान है और नमाज है, रात की तन्हाई में ये इनकी क्वालिटी है जो साहिबे फिक्र और अकल है। فَتَحَنَّكَ فِي بُرْنُسِهِ وَقَامَ اللَّيْلَ فِي حِنْدِسِهِ, इन्होंने क्या कर लिया है कि अपने अमामों पर दस्तार, इन्हें अपने अमामे सर पे रखे हुए हैं तहतुल हनक के साथ, और उसके बाद रात की तारीकी में ये कयाम करने वाले, यामल व यख्शा वजलन दाईयन मुशफिकन मुकबिलन अला शअनिही। ये कौन लोग हैं कि अमल करने के बावजूद खौफजदा हैं, दुआ करने वाले हैं, उसके बाद अपनी हालत के बारे में कभी गाफिल नहीं होते, आरिफन बे अहले जमाने ही, अपने जमाने के लोगों के आरिफ हैं। अपने जमाने के लोगों के आरिफ होने का मतलब मुख्तलिफ तरीकों से लिया जा सकता है, लेकिन इन्हें एक कुछ लोग जैसे हमारे कुछ बरादरान ऐसे भी हैं कि जो इस किस्म के जुमलों को कहाँ पर लेके जाते हैं, यानी इसका मतलब यह है कि आप अपने जमाने की पॉलिटिकल सिचुएशन को बहुत अच्छे तरीके से जानते हैं, उसकी भी जरूरत है, लेकिन वो असल बात नहीं है। आरिफन बे अहले जमाने ही का मतलब है कि जमाने में जो आपके इर्द गिर्द जो लोग हैं जिनसे आप डील करते हैं उनकी असल क्वालिटी को आप जानते और पहचानते हैं, ताकि आप धोखा ना खाएं, ताकि आप फरेब में मुब्तला ना हो, ताकि वो किसी गलत जगह पर ना ले जा सकें, किसी गलत मंजिल पे ना उतार दें। आरिफन बे अहले जमाने ही मुस्तौहशन मिन औफक इखवान ही, और जो अपने भाइयों में मोतमत तरीन हैं उनसे भी वहशत करने वाले। क्यों? उसकी वजह क्या है? उसकी वजह क्या है कि इंसान जो हकीकतन आलिम है, जो फकी है, जो आकिर है, उससे ये बात अच्छे तरीके से पता है कि जमाना बेवफा है, और कोई जाहिरन मेरा कितना ही मुखलिस क्यों ना हो, कब्र से आगे मेरी कोई हेल्प नहीं कर सकता। जो एक हदीस भी मैंने आपको पढ़ के सुनाई थी काफी पहले, कि इमाम अली अलैहिस्सलाम ने फरमाया था कि जब बंदे मोमिन की मौत आती है, कि किसी भी इंसान की मौत आती है, तो उसके माल और उसके आयजा व अकरबा और उसके आमाल मुजस्सम होकर उसके सामने आ जाते हैं, और जब वो उनसे वहशत ज़दा होकर सवाल करता है कि मैंने तुम्हारे लिए ये किया ये किया, जिंदगी में तुम्हारे पीछे भागता रहा, आप इस मुसीबत के वक्त तो मुझे क्या दे सकते हो? तो माल कहता है कि कफन दे दूंगा, औलाद कहती है कि इज्जत से कब्र में लिटा देंगे, फिनिश। अमल ये कहता है कि यहां से लेके कयाम कयामत तक तुम्हारे साथ रहूंगा। और फिर वो इंसान इस हसरत में मुब्तला होता है कि जो मेरा दाइमी साथी है इस जिंदगी में, सबसे कम तवज्जो और रिस्पेक्ट उसको ही दी थी, सबसे कम अहमियत उसी को ही दी थी। तो बहरहाल, तो जो भी अगर हमारे भाई हैं, यकीनन वो रिस्पेक्टेड हैं सब, लेकिन इस बात को समझना है कि कहीं उनकी वजह से आप अपना काम ना खराब कर बैठे। अगर दीन के लिए ये उखवत है तो इन तमाम भाइयों को हाथ जोड़ के एक दूसरे की आखिरत को बेहतर बनाने में मदद देना चाहिए, वरना अगर जाहिरी दुनिया की उखवत और भाईचारगी है तो उसे इस बात की इजाजत नहीं होना चाहिए कि वो आपकी दीन और आपकी आखिरत खराब करे। इसलिए इस पर बहुत ज्यादा मुतवज्जे, और बल्कि इमाम अलैहिस्सलाम फरमा रहे वहशतनाक, यानी कि डिस्टर्ब डिस्टर्ब इन अ वे के कहीं ये चीज मसला ना खड़ा कर दे मेरे लिए, कि ये जो मेरे मोतमदीन हैं, ये जो मेरे करीबी हैं, मेरे आयजा हैं, मेरे अकरबा हैं, ये मेरे दीन का काम ना खराब कर दे मेरी आखिरत, क्योंकि ये ज्यादा से ज्यादा मेरे लिए क्या करेंगे, कफन देंगे, कब्र में उतार देंगे, बात खत्म। इनके लिए इमाम अलैहिस्सलाम क्या फरमा रहे हैं, फशद्दल्लाहु मिन हाज़ा अरकानहु वअताहु यौमल क़ियामते अमानहु, कि ये वो लोग हैं, ये वो अफराद हैं कि जिनसे जिनसे खुदा अपने दीन के अरकान को भी मजबूत करता है और इनको भी मजबूत करेगा, और क़ियामत के दिन इनको साहिबे अमन और अमान करार देगा। यानी ये कयामत में खुदा की अमान में होंगे, कि जब सिवाय खुदा के और किसी की अमान नहीं होगी, और कोई शख्स भी अमन में नहीं होगा सिवाय उसके कि जिसको खुदा ने पनाह दे दी। ठीक है, ये हदीस मैंने आज मुकम्मल कर दी, इंशाल्लाह अगली दफा इसको थोड़ा सा और एलेबरेट करके, लेकिन आज की हद तक जो हमने जिस वर्ड पे मेनली एम्फोसाइज किया वो सिफत इल्म, और सिफत इल्म का पता कैसे चलता है, इस किरदार से पता चलता है कि जो इस हदीस में हमने हदीस नंबर 23 में पढ़ा, कि इल्म हम अपने तई ये सोच के और इस बात पर खुश होके ना बैठ जाएं कि जनाब मैंने इतना कुछ जान लिया, मैंने इतना सीख लिया, मैंने इतना कुरान पढ़ लिया, मैं कुरान को अब मिसाल के तौर पर बगैर तर्जुमे के समझ सकता हूं, नहीं, बात यहां पे मुकम्मल नहीं होती। सिफत इल्म का पैदा होना जरूरी है, और सिफत इल्म का मतलब यह है कि इंसान इल्म के सामने खाजे व खाशे हो, और जैसा इस हदीस शरीफ में इमाम अलैहिस्सलाम बयान फरमा रहे हैं कि आलिम होने के बाद तुम्हारा क्या कैरेक्टर डेवलप होता है वो इस बात को बताएगा और इसकी निशानदेही करेगा कि तुम में इल्म की सिफत पैदा हुई या नहीं हुई। तुम्हारे तहलिया नफसानी में इल्म बतौर सिफत हसना शामिल हुआ या नहीं हुआ। तो यहां पर गुफ्तगू को रोकते हैं इंशाल्लाह। तो आज हमारा बहुत दिनों के बाद पहली गुफ्तगू थी, तो आई थिंक कि थोड़ा थोड़ा रफ्ता रफ्ता आप लोगों को भी थोड़ा, जिसे कहते हैं गर्द झाड़ने में, जरा थोड़ा सा टाइम लगेगा, तो इस पे तवज्जो फरमाइएगा अपने। जाहिर अब सवाल जवाब का वक्त नहीं है क्योंकि अब मगरबैन का टाइम हो गया है, तो 10 मिनट हैं। कोई किसी का सवाल है आप लोग कोई? इन्नमल इल्मु तलासतुन, बेशक इल्म तीन चीजों में, आयतुन मुहकमतुन औ फरीदतुन आदिलतुन औ सुन्नतुन क़ाइमतुन। आयत मुहकम मुहकम और फरीज आदिला और सुन्नत क़ाइमा, عادلہ یعنی اخلاق حسنہ، اور سنت قائمہ یعنی احکامات، واجبات، محرمات، حلال، حرام. اخلاق حسنہ میں مین چیز تزکیہ نفس ہے، یعنی کہ وہی ان صفات کا پیدا کرنا. ہاں نہیں، بلکہ تین پلرز کیا ہے؟ رسول اللہ خدا نے فرمایا کہ علم ہے یہ تین چیز، وما خلاہن فہو فضل، اور جو چیز بھی ان سے مطلب اس میں نہ ہو تو وہ فضل ہے، کہ اس میں سے ایسی چیزیں مفید ہیں، لیکن وہ دونوں طرف جا سکتی ہیں. بیسیکلی وہ اسکل ہے، اسکل ہے، ہنر ہے. اصل توحید ہے جی. میں نے آپ کو تھوڑا سا آج بتایا نا کہ توحید کا پہلا درجہ وہی ہے جو بوڑھی عورت نے بیان کیا، یعنی ہاں کہ اس کے اوپر اس کا قلب اس بات سے کنونس ہے کہ اگرچہ کہ اس کے پاس ایک بہت معمولی سی برہان ہے کہ جب یہ چرخہ جو ہے، اس کو چرخے کو ایک چلانے والا ہاتھ چاہیے، تو اتنی بڑی کائنات بغیر کسی منظم اور مدبر اور چلانے والے کے کیسے چل سکتی ہے؟ تو یہ ہم کہہ سکتے ہیں کہ یہ آیت محکمات کا، یہ آیت محکم کے علم حاصل کرنے کا پہلا اور سادہ ترین درجہ ہے. اور اس کے بعد یعنی کہ جو حقائق ہیں آیات آفاقی اور انفسی کے ذریعے سے انسان توحید اور ان سب کا علم حاصل کرتا جائے، اور پھر حقیقتاً جو علم توحید ہے وہ علم اسماء الہی ہے، کہ علم اسماء کے حوالے سے جس کی جتنی زیادہ ڈیپتھ بڑھتی چلی جاتی ہے وہ توحید کا اتنا بڑا عارف اور عالم ہے. اور سب سے بڑی بات اس میں یہ ہوتی ہے کہ پھر وہ جو اسماء ہیں وہ خالی انسان ان کے بارے میں جانتا نہ ہو، بلکہ وہی جو تیسری سٹیج میں کہہ رہا ہوں تجلیہ، کہ ان اسماء کی تجلی بننا شروع ہو جائے، کہ وہ یعنی دیکھیں یہ ایک بات جو میں آپ کی خدمت میں عرض کر رہا ہوں نا، یہ بہت بہت ہی باریک ہے، کہ ایک یہ ہوتا ہے کہ ہم اس صفت خدا کو اپنے اندر پیدا کرنے کی کوشش کرتے ہیں، خوب اچھا، لیکن ایک انسان وہ ہوتا ہے کہ جس میں اذن خدا سے اس کی صفت فلو کرنا شروع ہو جاتی ہے. ٹھیک ہے، یہ ان دو انسانوں میں بہت فرق ہے. جیسے معصومین علیہ السلام کی جب بات ہے تو معصومین علیہ السلام وہ نہیں ہے، کہ معصوم و سستی کو نہیں کہتے، کہ جو صفات الہی یا اخلاق الہی کو اپنے اندر پیدا کر رہے ہوتے ہیں ایفرٹ کے ذریعے سے، یہ محنت کے ذریعے سے، بلکہ معصوم و سستی کو کہتے ہیں کہ جس میں اسماء و صفات الہیہ فلو کر رہی ہوتی ہیں اور ان کی ذات مبارک میں سے مینیفیسٹ ہو رہی ہوتی ہیں دیگر مخلوقات کے واسطے، کہ وہ اس میں سے یعنی ان کا جو وجود ہے، ان کی جو ذات ہے، وہ ایک لحاظ سے وہ کہہ لیں اگر وہ ائمہ علیہ السلام کی مثال میں سے وہ آئینہ ہے، کہ جس آئینے میں سے وہ سب کچھ جھلک رہا ہوتا ہے. تو تحلیے کی منزل کیا ہے؟ کہ ہم ایفرٹ کر رہے ہوتے ہیں کہ ہمارے اندر وہ بیج پیدا ہو. تجلیے کی منزل کیا ہے؟ کہ خدا ہماری اس ایفرٹ کو قبول کر لیں اور وہ چیز وہاں سے فرام دا ڈیوائن ہمارے اندر سے فلو ہونا شروع ہو جائے. تو پھر ایفرٹ نہیں باقی رہتی. مطلب آپ کو مثال کے طور پر صفت رحمانیت کے لیے ایفرٹ ہی نہیں کرنی پڑتی، وہ ایفرٹ لیسلی ایگزیبٹ ہوتی ہے ذات میں سے. تو اس بارے میں تو کوئی شکی. اچھا، اور اس میں جو تین ہے نا، اس کو بھی تھوڑا سا وہ دیجیے گا، مطلب اس پہ تھوڑا سا غور کیجیے گا. آیت محکم پہلے، فریض عادلہ اور سنت قائمہ. تو اگر ہم اپنے اوپر اس کو ان ٹرمز آف بینگ انکمبنٹ، یعنی ہمارے اوپر یہ چیز کیسے لاگو ہو رہی ہے، تو ہم ٹاپ پرائرٹی کس کو دیں گے، 1-2-3 یا 3-2-1؟ کون ٹاپ پرائرٹی کہاں سے جانا چاہیے؟ آیت محکم نمبر 1، پھر فریضہ عادلہ اور سنت قائمہ، یا الٹا؟ तो ये भी यानी कि जो रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने जो तरतीब बयान की ना, वो भी बहुत काबिल गौर कि अब जाहिर है, लेकिन हम में से दोनों किस्म के लोग हैं। हाँ ठीक है, आयत मुहकम, फरीज़ा आदिला और सुन्नत कायमा। ठीक है, चलिए, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन।